امام ربانی مجدد الثانی رحمت اللہ علیہ نے اپنے مکتوبات میں لکھا ہے کہ 15 شعبان کی رات سال کے بجٹ کی رات ہوتی ہے۔ اس کی آسان مثال یہ ہے کہ ہر ملک میں ایک بجٹ ہوتا ہے جو آئندہ سال کا لائحہ عمل طے کرتا ہے کہ آنے والے سالوں میں ہمیں کیا کیا کام کرنے ہیں۔ ہر ملک میں یہ بجٹ بنتا ہے، اور پھر جب وہ بجٹ بن جاتا ہے تو مختلف ادارے اس کی روشنی میں، اس کی پالیسی میں آگے کام کرنا شروع کر دیتے ہیں۔ اللہ رب العزت کے ہاں بھی یہ نظام ہے کہ آنے والے سال میں جو کام ہونے ہوتے ہیں ان کی ایک فہرست بنوائی جاتی ہے۔ جو بچے پیدا ہونے ہوتے ہیں، جو انسان فوت ہونے ہوتے ہیں، بندے کو جو رزق ملتا ہے، جو حادثات پیش آتے ہیں، بیماریاں آتی ہیں، عزت ملتی ہے، ذلت ملتی ہے، آنے والے سال کی جو بھی ایکٹیویٹیز ہیں ان کی ایک فہرست بنائی جاتی ہے۔ اس لیے نبی علیہ السلام نے ارشاد فرمایا کہ میرا جی چاہتا ہے کہ میں اس دن روزے سے ہوں جب آئندہ سال کے مردوں کی فہرست بنائی جائے۔ ہم نہیں جانتے کہ آنے والے سال میں کن لوگوں کے نام درج ہوں گے۔ انسان کو اپنی موت کا کچھ پتہ نہیں ہے۔ تو ایک تو آنے والے سال کی بجٹ کی رات۔ اب اگر غور کریں تو ہماری جتنی پریشانیاں ہیں وہ انہی سے متعلق۔ کسی عورت کے ہاں اولاد نہیں، وہ بھی رزق میں شامل۔ کسی انسان کی شادی نہیں ہو رہی تو بیوی کا ملنا بھی رزق میں شامل۔ کسی کو جاب نہیں مل رہی، جاب ملنا رزق میں شامل۔ تو اگر آپ دیکھیں تو ہماری اکثر و بیشتر پریشانیاں رزق ہی سے متعلق ہوتی ہیں۔ کہیں بیٹی کا رشتہ نہیں ملتا، کہیں بیوی کو خاوند کی محبت نہیں ملتی، کہیں خاوند کو بیوی کی وفا نہیں ملتی، کسی کا کاروبار اچھا نہیں چلتا، کوئی قرضوں میں دبا ہوا ہے، کوئی محنت کے باوجود کچھ نہیں کما پاتا، بچوں کو پڑھائی نہیں کرا سکتا۔ اکثر و بیشتر پریشانیاں انہی سے متعلق ہیں۔ تو جب پریشانیاں انہی سے متعلق ہیں اور اسی کی فہرست بن رہی ہے تو کیوں نہ انسان اس وقت اللہ کے ہاں فریاد کرے۔ پھر یہ فہرست جب بننی شروع ہو جاتی ہے تو اللہ رب العزت نے ایک کرم کیا کہ بندوں کو موقع دے دیا مانگنے کا۔ اگر اللہ تعالی چاہتے تو ایک ہی رات میں فیصلہ ہو کے کام ختم ہو جاتا، مگر نہیں، بندوں کو موقع دے دیا کہ تم اپنی پریشانیاں اپنے رب کے حضور پیش کرو، اپنی بیماریوں کی شفا مانگو، مصیبتوں سے پناہ مانگو۔ تم مانگو، اللہ کے خزانے کے در کھلے ہیں۔ تو اس کے لیے اللہ تعالی نے ہمیں ایک لمبا وقت دیا۔ کتنا؟ 27 رمضان کی رات تک۔ 27 رمضان کی رات تک یہ فیصلے مکمل ہو جاتے ہیں، اور پھر وہ فہرست فرشتوں کو ایگزیکیوشن کے لیے آگے فارورڈ کر دی جاتی ہے۔ اس لیے رمضان مبارک کی اہمیت بھی بہت زیادہ، برکتوں اور رحمتوں کا مہینہ۔ اللہ تعالی نے کرم کیا کہ میرے بندو، تم بھوکے پیاسے رہو، تمہیں اجر ملے گا، تمہارے دلوں میں نور آئے گا، तुम्हारा ध्यान मेरी तरफ होगा, तुम मुझसे मांगोगे मैं तुम्हें दूंगा। करनी थी मगफिरत तो बहाने बना दिए। अल्लाह रब्बुल इज्जत चाहते थे कि बंदों को बख्शूं, तो हमें एक महीने से ज्यादा का वक्फा दिया गया, 40 दिन से ज्यादा का। ये आजकल के दिन और रातें, इनमें बजट तैयार हो रहा है। तो बजाय इसके कि हम मखलूक के सामने धक्के खाएं और हाथ फैलाएं और मखलूक की तरफ नजर जमाएं, क्यों ना हम अपने रब से मांगें। जब वो परवरदिगार देना चाहता है तो हम क्यों ना उससे लें जो दे के खुश होता है। अजीब बात यह है, अल्लाह ताला दे के खुश होते हैं, बंदा ले के खुश होता है। तो फिर अल्लाह से मांगे। इसलिए आजकल के दिन रात अहमियत के हामिल हैं। इन दिन रातों को ऐसे गफलत में नहीं गुजारना चाहिए, बल्कि मांगना चाहिए। और हमारे पास 27 रमजान की रात तक का वक्फा है। जितना मांगेंगे अल्लाह ताला उतना ही इंसान के साथ खैर का मामला कर देंगे। जो चाहे अल्लाह ताला से मांगे, दरे करीम से बंदे को क्या नहीं मिलता। तो ये मांगने का वक्त है, मुतवज्जे इल्लाह होने का वक्त है, अपने गुनाहों की माफी मांगने का और अल्लाह की नेमतों को मजीद मांगने का वक्त है। तो हमारे पास 27 रमजान तक का ये वक्त मौजूद है, इसमें दुआएं मांगे। फिर अल्लाह ताला ने अजीब फजल फरमाया कि बता भी दिया कि रोजादार इफ्तार के वक्त जो दुआ मांगता है अल्लाह ताला दुआ कबूल फरमा लेते हैं। कुल योमिन व लैलतिन दावतम मुस्तजाबा, रमजान शरीफ के हर दिन में और हर रात में उसकी दुआ कबूल होती है। अब सोचिए कितनी अल्लाह ने मेहरबानी कर दी, दुआ कबूल करने की भी खुशखबरी दे दी। तो एक तो अपनी जरूरियात अल्लाह के सामने पेश करें, हाजात अल्लाह के सामने पेश करें और अल्लाह से रहमत की दुआ मांगें। और दूसरी बात, इमाम रब्बानी मुजद्दद रिफानी रहमतुल्लाह अलैह ने मुक्तबात में लिखी है, वो फरमाते हैं कि रमजान का महीना आने वाले साल का एक छोटा सा नमूना होता है। जैसे रमजान गुजरेगा आने वाला साल वैसे ही गुजरेगा। मसलन एक आदमी को तहज्जुद की पाबंदी नसीब नहीं, वो पूरा रमजान तहज्जुद का एहतमाम करे, आप मुशाहिदा करेंगे कि आने वाले साल में तहज्जुद का पढ़ना आसान हो जाएगा। एक आदमी बदनजरी करता है, वो रमजान मुबारक में नजर की हिफाजत करे पूरी तरह, आइंदा साल में उसको बदनजरी से बचने की तौफीक हो जाए। हम जैसे रमजान गुजारेंगे इसी का रिफ्लेक्शन आने वाले साल में होगा। तो जो अहबाब कहते हैं जी कि हमसे मुराकबा नहीं होता, वकूफ पे कल भी नहीं होता, तस्बीहात नहीं होती, तो फिर रमजान में करके देख लें। एक महीने की पाबंदी करें, बकिया 11 महीने अल्लाह की मदद शामिल हाल हो जाएगी। तो ये नमूना स्पेसिमन हमने बनाना है और अल्लाह ने उस स्पेसिमन के मुताबिक आइंदा 11 महीनों की तौफीक दे देनी है। अब हमने तौफीक ही नहीं मांगी तहज्जुद की, तो गिला किससे भाई। हमने झूठ बचने से पनाह ही नहीं मांगी अल्लाह की, हमने तकब्बुर से, हसद से, कीना से दुआएं नहीं मांगी, तो फिर गिला किस बात का। तो इसलिए रमजान मुबारक हम ऐसे गुजारें कि जैसे हम चाहते हैं कि पूरी जिंदगी ऐसे गुजरे, उसका स्केड्यूल बना लें। हजरत शेख अदीब मौलाना ज़करिया रहमतुल्लाह अलैह के हालात में लिखा है कि रमजान में वो किसी से फालतू बात ही नहीं करते थे, तो उनके एक दोस्त ने कहा कि मियां रमजान तो हमारे यहां भी आता है लेकिन तुम्हारी तरह बुखार की तरह नहीं आता, तुम्हारे ऊपर तो बुखार चढ़ गया है। तो वाकई रमजान मुबारक बुखार की तरह आना चाहिए, बंदे पे बुखार चढ़ जाए। तो आप इन आने वाले अय्याम का अंदाजा लगाएं कि इनकी अहमियत कितनी है। एक तो बजट आने साल वाले साल का, और दूसरा आने वाले साल में जो आमाल की तौफीक है उसका स्पेसिमन हम रमजान शरीफ में बना लेंगे। जो रमजान में झूठ बोला, नजर की हिफाजत न की, गीबत की, तो आने वाले साल में कैसे गुनाहों से बचेगा। और वैसे भी सोचने की बात है कि हदीस पाक से सबूत मिलता है कि रमजान मुबारक आने से पहले जिब्रील अलैहिस्सलाम आते हैं और शयातीन को हथकड़ियां लगाकर कैद कर देते हैं ताकि उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के रोजादारों के रोजे को खराब न कर सकें। अब अगर शयातीन बड़े बड़े तो कैद हैं, फिर रमजान में कोई गुनाह करता है तो वो क्यों करता है भाई, शयातीन तो कैद हो गए। तो उसका जवाब ये है कि या तो वो जो छोटे छोटे शतुंगड़े होते हैं इसके लिए वही काफी है, इसको बहकाने के लिए भटकाने के लिए बड़ों की जरूरत ही नहीं, छोटे छोटे ही काफी हैं। और बाज ने फरमाया कि नहीं, जिस तरह लोहे को भट्टी से निकालें तो निकालते ही ठंडा नहीं हो जाता, वो आधा घंटा गर्म रहता है, हाथ नहीं लगता उसको। तो जो नफ्स गुनाहों की भट्टी में पड़ा हुआ था, अगर कोई बंदा उसको रमजान में निकाल भी ले तो रमजान में भी उसकी हरारत महसूस होती रहती है। इसी तरह जो गुनाहों में डूबे होते हैं उनको रमजान में भी नफ्स की शरारत मालूम होती रहती है। एक चीज तो कन्फर्म हो गई ना कि रमजान मुबारक में जो गुनाह करते हैं तो उसमें बड़े शयातीन का हाथ नहीं होता, नफ्स का ही दखल होता है। तो गोया ये हमारी रूहानी बीमारियों का लिटमस टेस्ट हो गया। कोई बंदा देखना चाहे ना कि मेरी रूहानियत कितनी है, तो उसके लिए हमारे लिए आसान है उसको चेक करना। अगर रूहानियत बनी होगी तो गुनाहों से महफूज होगा, और अगर रूहानियत नहीं बनी होगी तो क्या होगा, जैसे रमजान के अलावा गुनाह करता था रमजान में भी गुनाह करेगा। इसलिए कि मन जो अंदर से नाकिस है तो रमजान के गुनाह बहुत ज्यादा नुकसानदेह हैं, क्योंकि वह नफ्स की शरारत की वजह से होते हैं, नफ्स की खबासत की वजह से होते हैं। इतनी बरकतें हैं रमजान में कि थोड़ा सा भी कोई तवज्जो कर ले तो बख्श देते हैं, बख्श देते हैं। नबी अलैहिस्सलाम ने एक कबीले का नाम लिया जो मदीना तैयबा में बकरियां पालने में बड़ा मशहूर था, बनी कल्ब उसका नाम था कबीले का। हर घर के लोगों के पास सैकड़ों बकरियां, और जब कबीले की बकरियां निकलती थीं तो दो पहाड़ों के दरमियान की वादी को भर देती थी, इतनी बकरियां थी। अब जब दो पहाड़ों के दरमियान की वादी को भर देती थी तो उनके बाल कितने होंगे। नबी अलैहिस्सलाम ने फरमाया कि रमजान मुबारक की हर रात में बनू कल्ब कबीले की बकरियों के बालों के बराबर जहन्नमी जहन्नम से बरी कर दिया जाता। तो जब रहमत का दरिया यूं बह रहा हो तो हमें फायदा उठाना चाहिए। इसलिए जो रमजान में भी अपने गुनाहों की बख्शिश न करवाए तो वो तो बदबخت है सीधा सीधा। देखे ना, मां बच्चे से मोहब्बत करती है, कोई उसके बेटे को गाली दे के तो दिखाए, कैसे शेरनी की तरह पड़ जाएगी, तू होता कौन है मेरे बेटे को गाली देने वाला, बर्दाश्त नहीं कर सकती कि मेरे बच्चे को ये लफ्ज कैसे बोला। तो मोहब्बत लफ्ज सुनने नहीं देती कि अगर मां के सामने उसके बेटे को कोई गाली दे, लेकिन जब मां का दिल दुखी होता है, ना उम्मीद होता है, टूटा हुआ होता है, फिर अगर कोई उसके सामने गाली देता है ना उसके बच्चे को, तो वो फिर उसका दिल भी उस पर आमीन कह रहा होता है। हूबहू यही सूरत कि जिब्रील अलैहिस्सलाम आए, दुआ मांगी, बर्बाद हो जाए वो शख्स जिसने रमजान का महीना पाया और अपनी मगफिरत न करवाई, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये बात सुनकर फरमाया आमीन। इसका मतलब है रमजान में इबादत की कोशिश न करने वाले से अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम का दिल कितना दुखी होता है, कितना दिल टूटता है उससे कि ऐसा रहमत का महीना और फिर गफलत। तो ये वक्त हमारा 27 रमजान तक है। अब रमजान मुबारक में अल्लाह के बंदे इबादत करते हैं, नेकी करते हैं, तो एक दस्तूर है कि मजदूर को मजदूरी का अजर मिलता है। मजदूर को मजदूरी का अजर मिलता है। और आपने देखा होगा कि जब कोई नुमाया काम करता है तो इनाम देने के लिए उसको प्रेसिडेंट हाउस बुलाते हैं और प्राइम मिनिस्टर हाउस बुलाते हैं कि जी आपको फलां मेडल दिया जाएगा, आपको इनाम दिया जाएगा। जैसे ये दस्तूर है ना, बिल्कुल अल्लाह ताला के यहां यही दस्तूर कि जो रमजानुल मुबारक में इबादत करेंगे अल्लाह ताला उनको रमजान के बाद अपने घर इनाम के लिए बुलाते हैं, आओ मेरे घर बैतुल्लाह की तरफ। चुनाचे हज हकीकत में रमजान के इनाम मिलने की एक कन्वोकेशन है, एक सेरेमनी है कि सारी दुनिया में जिन्होंने रमजान मजे का गुजारा उनको मालिकुल मुल्क अपने घर बुला लेता है, आओ मेरे बंदो मैं तुम्हें इनाम देना चाहता हूं। तो हमारे मशायख ने एक लफ्ज बोला, रमजान काम का महीना, जिलहज्जा इनाम का महीना। रमजानुल मुबारक काम का महीना और जिलहज्जा इनाम का महीना। दरमियान में वक्फा दे दिया 2 महीनों का। वो क्यों? कि अगर पहली शवाल को हज होता तो पहुंचता कौन? इंसान थे ना, सारी दुनिया से आना था, किसी ने पैदल चल के, किसी ने सवारी पर, किसी ने बहरी जहाज, किसी ने हवाई जहाज। यातीन मिन कुल्ले फज्जन अमीक, तो उनको वक्त दरकार था। तो अल्लाह ताला ने दरमियान में सफर का टाइम दे दिया कि ये जो तुम्हारा शवाल का महीना, ज़िकादा का महीना है, ये तुम सफर करो और मेरे घर पहुंचो। और जब पहुंचोगे तो पहली जिलहज्जा से एक महीना शुरू होगा। वो अजीब 10 रातें हैं, عجیب دس راتیں کہ اللہ رب العزت نے قرآن پاک میں ان کی قسم کھائی، والفجر وليال عشر، اللہ اکبر، یعنی اتنے اللہ تعالی خوش ہوتے ہیں. کیوں؟ ساری دنیا کے چاہنے والے گھر میں جو آئے بیٹھے ہیں، گھر میں شادی کا فنکشن ہو، سارے مہمان آ جائیں تو گھر کے لوگ میزبان کتنے خوش ہوتے ہیں. اسی طرح ساری دنیا سے اللہ کے چاہنے والے اللہ کے گھر میں اکٹھے ہوتے ہیں، اللہ تعالیٰ کو خوشی ہوتی ہے. اس لیے ان دس دن کی قسم کھائی. اللہ اکبر کبیرہ. آپ سوچیں کہ حج کوئی نماز پڑھنے کا نام نہیں ہے کہ بندہ سمجھے ہم وہاں جائیں گے اور بیت اللہ میں دو رکعت نماز پڑھیں گے ہماری حج ہو جائے گی. حج نماز کا نام نہیں ہے. حج کس کا نام ہے؟ میدان عرفات میں 9 ذی الحجہ کو ظہر سے لے کے مغرب کے درمیان تک جو بندہ پہنچ گیا احرام باندھ کے، اس کا گویا حج ہو گیا. یہ وقوف اعظم ہے حج کا، رکن اعظم ہے حج کا. اگر نماز ہوتی تو کتنے لوگوں کے وضو ہی نہ ہوتے، اور کئی ہم جیسے کمزور وضو کرتے پھر رہے ہوتے، اور کئی عورتیں اتنے سفر کر کے وہاں جاتی اور ان کو نماز ہی نہ پڑھنی ہوتی تو ان کے تو حج ہی نہ ہو سکتے. رب کریم کتنے مہربان ہیں. حتیٰ کہ بیمار بندہ اور بے ہوش بندہ بھی اگر عرفات میں پہنچ جائے تو اس کا بھی وقوف ہو جاتا ہے. وہ کتنے مہربان پروردگار ہیں. مانگو. چنانچہ نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ میں نے شیطان کو اتنا ذلیل ہوتے کبھی نہیں دیکھا، یا تو بدر کے دن دیکھا تھا ذلیل ہو گیا تھا، اور یا پھر میں نے اس کو دیکھا کہ عرفات کے دن جتنا شیطان ذلیل ہوتا ہے اتنا کبھی نہیں ہوتا. چیختا ہے، چلاتا ہے، مٹی سر میں ڈالتا ہے، میری سالوں کی محنت ضائع ہو گئی. اور اللہ رب العزت بندوں کو معاف کر دیتے ہیں. اب ایک نقطے کی بات سنیے گا کہ حج پہ تو جو پہنچے پہنچنے والے ان کو تو اللہ تعالیٰ عطا کریں گے، مگر جب فیور کرنی ہو نا کسی کی تو پھر اس کے لیے ذرا اور حساب ہوتا ہے. نبی علیہ الصلوۃ والسلام نے اپنی امت کی عجیب فیور کی. کیا؟ کہ نبی علیہ السلام نے ایک دعا مانگی، اللہ حاجی کی بھی مغفرت فرما، اللہ حاجی کی بھی مغفرت فرما، اور جس کی مغفرت کی حاجی دعا کرے اس کی بھی مغفرت فرما. قیامت تک کے لیے جتنے حاجی ہوں گے ان کی دعاؤں پر نبی علیہ السلام کی دعا کا سایہ ہے. اللہ حاجی کی بھی مغفرت فرما، اور جس کی مغفرت کی حاجی دعا کرے اس کی بھی مغفرت. اگر ہماری دعاؤں کا انحصار ہوتا تو یہ جھوٹی زبانیں کیا دعا مانگتی، کیا قبول ہوتی. لیکن اب تو نبی علیہ السلام کی دعا کا سایہ حاصل ہو گیا، دعائیں بھی قبول. پھر یہ تو پہلا رکن تھا. اس کی مثال یوں سمجھ لیں کہ ہم نے ایک مرتبہ ایک نکاح پڑھانا تھا تو ہم نے دیکھا کہ ان کے ہاں جب بارات آئی تو ہر بندے کو انہوں نے 1000 روپے کا ہار پہنایا. کہیں پھولوں کے ہار پہناتے ہیں، کہیں نوٹوں کے ہار پہنا دیتے ہیں. ہم نے پوچھا بھی کیوں کیا؟ کہنے لگے جی ہم نے اپنے مہمان کا اکرام کیا. تو میں نے کہا اچھا، ہمیں بات ایک سمجھ میں آ گئی. کیا؟ میں نے کہا بات سمجھ میں یہ آئی کہ تمہارے گھر مہمان آنا تھا تو تم نے اس کے گلے میں 1000 روپے کا نوٹ नोटों के हार डाल दिए। अल्लाह ताला भी अपने घर बुलाते हैं और अपने घर से आने से पहले मैदान अरफात में बुला के कहते हैं कि मैं तुम्हें क्या हार पहनाऊं, तुम खुद जो पहनना चाहते हो, जितना मांगना चाहते हो मेरे बंदो मांगो, मैं तुम्हारी मर्जी के मुताबिक तुम्हें अता करूंगा। बंदों को इख्तियार दे दिया। जब हमने कर लिया मकूफ अरफात तो फरमाया आओ भाई मैदान मिना में तुम जरा दो तीन दिन ठहरो। तुम दो दुश्मनों को जानते हो ना, या अल्लाह कौन से, एक नफ्स भी दुश्मन है एक शैतान भी दुश्मन है, तो भाई इन दुश्मनों से बरात का इजहार करो ना। एक तो तुम कुर्बानी करो जैसे नफ्स पे छुरी फेर रहे हो, और दूसरा शैतान को कंकरी मारो, नफरत का इजहार करो कि तुम हमारे हो। शैतान को कंकरी मारने पर अजर कितना बड़ा। वो कहा ने लिखा कि शैतान को टोटल सब दिनों में 70 के करीब कंकरियां लगती हैं टोटल। हर कंकरी के बदले इतना बड़ा गुना माफ होता है, अगर वो माफ ना होता उस बंदे को यकीनन जहन्नम में ले जाने का सबब बनता, इतना बड़ा गुनाह माफ होता है। तो 70 कबीरा गुनाह माफ हो गए। सुभानअल्लाह, या अल्लाह अब तो हमने शैतान से भी नफरत का इजहार कर लिया और जानवर भी ज़िबा कर दिया, ख्वाहिशात के गले पे भी छुरी फेर दी। तो मैं हां तुम हमारे हो ना, अब आओ हमारे घर में, क्या काम रह गया। तो मैं तुमने हमारा दीदार नहीं करना, हमसे मुलाकात नहीं करनी। इसलिए उस तवाफ का नाम भी तवाफ़े ज़ियारत रखा गया। आंख वाला तेरे जोबन का तमाशा देखे, दीदा एक और को क्या आए नजर क्या दे। तो ये तवाफ़े ज़ियारत हकीकत में रमजान का इनाम है। तो ये स्टोरी शुरू होती है 15 शाबान से और इसका उरूज होता है तवाफ़े ज़ियारत के ऊपर। फिर तवाफ़े ज़ियारत के बाद जितने दिन रहना है रहो, तवाफ़े विदा करो, फिर अपने घरों को जाओ। सुभानअल्लाह, अल्लाह तेरी शान। तो रमजानुल मुबारक काम का महीना और ज़िलहज्जा इनाम का महीना। ये वजह थी कि अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम रमजान मुबारक के आने का इंतजार फरमाते थे। दो महीने पहले से दुआ मांगते थे, अल्लाहुम्मा बारिक लना फी रजब व शअबान व बल्लिगना रमजान। तो भाई दो महीने पहले से दुआ मांग रहे हैं तो नबी अलैहिस्सलाम अहमियत जानते हैं ना कि रमजान की अहमियत क्या है। तो आप रमजान में खूब मेहनत करें, एक महीना है ना, एक महीने में इंसान अगर गुनाहों को करना छोड़ दे तो कौन सा मुश्किल काम है। आइंदा फिर अल्लाह तौफीक दे देते हैं, छुड़वा देते हैं। इसलिए ये हमारी जिंदगी का अहम महीना है। हमारे असलाफ जब एक दूसरे का तज़किरा करते थे ना, तो किसी की फजीलत को बयान करना होता वो कहते हो वो तो अपनी जिंदगी के 45 रमजान गुजार चुका है। यानी रमजानुल मुबारक का गुजारना उनके नजदीक बुजुर्गी का मेयार था कि जी उसको तो बड़ा मौका मिला इबादत करने का, वो तो 45 रमजान गुजार चुका है। इसलिए हमारे असलाफ 6 महीने रमजान के आने का इंतजार करते थे, हमारे अकाबिर 6 महीने रमजानुल मुबारक के आने की दुआएं मांगते थे, और जब रमजान गुजर जाता था तो बकिया साल के 6 महीने रमजान की कबूलियत की दुआएं मांगते थे। पूरा साल ही रमजान की दुआएं मांगते रहते थे। इसलिए रमजान मुबारक की बरकतों का कहना ही क्या। हजरत अली रज़ियल्लाहु अन्हु फरमाया करते थे कि अल्लाह ताला अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की उम्मत को अजाब देना ही नहीं चाहते। अल्लाह ताला अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की उम्मत को अजाब देना ही नहीं चाहते। तो किसी ने पूछा दलील क्या, फरमाया अगर अजाब देना होता इस उम्मत को रमजान का महीना अता न करते। रमजान का महीना देने का मकसद ही यही कि किसी को अजाब हो ही ना, सब बख्शे जाए। उलमा ने लिखा है कि यूसुफ अलैहिस्सलाम 12 भाई थे, अहदा आशरा कौकबा 11 भाई और 12वें यूसुफ अलैहिस्सलाम, तो कुल 12 हो गए। तो 12 भाई थे, 11 से गलती हुई मगर 12वें के सदके 11 की गलती माफ हो गई। तो रमजान मुबारक की मिसाल यूसुफ अलैहिस्सलाम की है जो 11 महीने गुनाह कर बैठते हैं, अगर रमजान को सही तरीके से गुजार लें तो अल्लाह इस रमजान के महीने के सदके 11 महीनों के गुनाहों को माफ फरमा देते। अपने लिए भी दुआ मांगे, अजीज व अकारिब के लिए, उम्मत के लिए, दुनिया की नेमतें मांगे और आखिरत की नेमतें मांगे, हिदायत मांगे, ईमान मांगे, जो जी में आए मांगे, मगर मांगे जरूर। ये न हो कि इतना बबरकत वक्त आके गुजर भी जाए और हमें एहसास ही ना हो कि भाई है ये। तो अल्लाह ताला हमें इस वक्त की कदर दानी की तौफीक अता फरमाए, अभी से तैयारी कर लें। रमजान मुबारक की तैयारी ये नहीं होती कि बस घर के अंदर ग्रॉसरी डलवा ली और खाना पीना हर चीज मुहैया, ये तैयारी है, ये तो जरूरत है। जरूरत अलग चीज होती है, मकसद अलग चीज होता है। असल तो ये कि अभी से गुनाहों को छोड़कर तौबा करके इबादत, नफल, जिक्र, तस्बीह, तिलावत, इन तमाम चीजों की पाबंदी शुरू कर दें। और अभी तो चंद दिन बाकी रह गए। इमाम रब्बानी मुजद्दिद-ए-लसानी रहमतुल्लाह अलैह ने मिसाल दी है, वो फरमाते हैं कि जब दिन निकलना होता है तो सूरज तुलू होने से 1.5-2 घंटे पहले सुबह सादिक होती है। तारीक रात की हालत में पौ फटती है और सुबह की रोशनी नमूदार होनी शुरू होती है और फिर ये रोशनी बढ़ती है, बढ़ती है, बढ़ती है, हत्ता के सूरज निकलने से 10-15 मिनट पहले ऐसे ही रोशनी होती है जैसे कि सूरज निकलने के बाद की रोशनी। तजर्बा इस तरह कि अगर किसी बंदे को नमाज पढ़ने में देर हो जाए तो वो आसमान की तरफ देख के कहे जी कज़ा हो गई, लेकिन चार्ट को देखेगा तो पता चलेगा नहीं नहीं अभी 10 मिनट हैं। लेकिन रोशनी इतनी हो चुकी होती है कि बंदा महसूस करता है कि सूरज निकल चुका। तो इसका मतलब ये कि 15 शौबान को इन बरकात के जो दिन है उसकी सुबह सादिक शुरू होती है। हर दिन में ये नूरानियत बढ़ती है, बढ़ती है, हत्ता के 29 शौबान को ऐसे ही ये अनवारात होते हैं जैसे कि रमजान के अनवारात होते हैं। इसलिए इन दिनों में आम बंदा भी महसूस करता है कि नेकी को जी ज्यादा चाहता है और जो साहिब बातिन हो वो तो आसमान से बारिश की तरह रहमतों को बरसता आंखों से देखते हैं। तो बस इतनी बात कहनी थी कि हम इस नेमत की कदरदानी करें, अल्लाह से मांगे। रब्बे करीम ने हमें अपनी जिंदगी में एक और मर्तबा अपने आप को बख्शवाने का मौका अता फरमा दिया। अल्लाह ताला हमारी मगफिरत फरमाए और हमें भी अपने मकबूल बंदों में शामिल फरमाए। وآخر دعوانا ان الحمد للہ رب العالمين. عشق خدا یار نار غضب دی، عشق خدا یار نار غضب دی، تے ویکھو قسمت وچ ونج پئی ہاں، تے سڑ بھج گئی ہاں. عشق خدا یارو نار غضب دی، تے ویکھو قسمت وچ ونج پئی ہاں، تے سڑ بھج گئی ہاں. عشق خدا یارو نار غضب دی، تے ویکھو قسمت وچ ونج پئی ہاں، تے سڑ بھج گئی ہاں. چولا برکا صبر دا میرے، تے ہو گیا تھئیاں تھئیاں، تے چپ کر گئی ہاں. ماں پیو ویر وی یاد نہ میکوں، تے اُتے تانے دیوین سیاں، تے سیندی رہی ہاں. ماں پیو ویر وی یاد نہ میکوں، تے اُتے تانے دیوین سیاں، تے سیندی رہی ہاں. غلام فریدا اے آنکھ سجن نو، میں تا در تیڑے تے پئی ہاں، تے جے ہو جئی ہاں. غلام فریدا اے آنکھ سجن نو، میں تا در تیڑے تے پئی ہاں، تے جے ہو جئی ہاں. غلام فریدا اے آنکھ سجن نو، میں تا در تیڑے تے پئی ہاں، تے جے ہو جئی ہاں. لا الہ الا اللہ محمد. دعا کر لیجیے. سبحان ربی العلی العظیم، اللهم صل علی سیدنا محمد وعلى آل سیدنا محمد مبارک وسلم. اے کریم آقا، ہم آپ کے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، عیبوں کی پردہ پوشی فرما. اللہ ہماری نگاہوں کو پاک فرما، دلوں کو صاف فرما، سینوں کو اپنی محبت سے لبریز فرما، اپنے عشق کی آتش ہمارے سینوں میں پیدا فرما، ہمارے انگ انگ سے اپنے ذکر کو جاری فرما، روئے روئے سے اپنے ذکر کو جاری فرما، ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما. اے کریم آقا، آپ نے ارشاد فرمایا، وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ، سوالی کو انکار نہ کرو. اللہ ہم بھی تو آپ کے در کے سوالی ہیں، اللہ آپ بھی انکار نہ فرمائیے، ہماری دعاؤں کو رد نہ کیجئے، اللہ ان دعاؤں کو پھٹے کپڑے کی طرح منہ پہ نہ مار دیجئے. میرے مولا، ہم نے ہاتھ اٹھائے ہیں، زبانیں جھوٹی ہیں، نگاہیں میلی ہیں، دل سیاہ ہیں، مگر آپ کو اپنا رب مانتے ہیں. اللہ سمجھتے ہیں کہ حاجت روا آپ ہیں اور مشکل کشا آپ ہیں، آپ کے در پہ حاضر ہیں. میرے مولا، آپ کو مدد کے لیے پکارتے ہیں. اللہ ہمیں گناہوں کی ذلت سے بچا دیجئے، طاعات کی عزت عطا فرما دیجئے، سر کے بالوں سے لے کے پاؤں کے ناخنوں تک اللہ ہمیں سنتوں سے سجا دیجئے، ہمارے بند کو معرفت سے منور فرما دیجئے، مشکلات کو آسان فرما دیجئے، بیماریوں کو شفا میں تبدیل فرما دیجئے، رب کریم ہمارے ساتھ درگزر کا معاملہ فرما دیجئے، اے اللہ جو مقروض ہیں قرضے کی ادائیگی کی سبیل پیدا فرما، بے اولادوں کو نیک اولاد عطا فرما، جو صاحب اولاد ان کی اولادوں کو نیکوکار بنا، فرما بردار بنا، ماں باپ کی آنکھوں کی ٹھنڈک بنا، جن گھروں میں جوان بچے بچیاں موجود ہیں ان بچوں کے مستقبل کو روشن فرما، ماں باپ کے لیے فرض ادا کرنے آسان فرما، اللہ ہمیں بھی بار بار اپنے گھر کا دیدار عطا فرما، قبولیت والی حاضری نصیب فرما، اپنے حبیب صلی اللہ علیہ وسلم کے در کی حاضری نصیب فرما، اے کریم آقا رمضان مبارک کا مہینہ قریب آ چکا، اللہ ہمیں اس مہینے کو صحیح محبت کے ساتھ عبادت کے ساتھ گزارنے کی توفیق عطا فرما، اور اللہ پھر مزدوری پر انعام بھی عطا فرما، ہماری امیدوں سے بڑھ کر عطا فرما، اللہ ہمیں بھی اپنے چاہنے والوں میں شمار فرما، میرے مولا عمر گزرتی جا رہی ہے، ہمیں ایمان حقیقی کی حلاوت کب نصیب ہوگی، سجدے کا سرور کب نصیب ہوگا، قرآن پاک کی لذت کب نصیب ہوگی، اے اللہ مہربانی فرما دیجئے، یہ نعمتیں عطا فرما دیجئے، رب کریم رحمتوں کا معاملہ فرما دیجئے، اے اللہ آپ نے ارشاد فرمایا غلاموں کو آزاد کیا کرو، جب ہم کمزوروں کو حکم ہے ہم غلاموں کو آزاد کریں، اے مالک ہم بھی تو آپ کے غلام ہیں، آپ بھی ہمیں جہنم کی آگ سے آزاد فرما دیجئے، اللہ آزاد فرما دیجئے، اے اللہ ہم نے بادشاہوں کو دیکھا ہے جب غلام ان کے خدمت کرتے کرتے بوڑھے ہو جاتے ہیں تو وہ اپنے غلاموں کو آزاد کر دیتے ہیں، میرے مولا کلمہ پڑھتے پڑھتے بال تو سفید ہم بھی کر بیٹھے ہیں، میرے مولا بال تو سفید ہم بھی کر بیٹھے، اللہ آپ کے یہ غلام بوڑھے ہو گئے، اللہ آپ ان کو جہنم کی آگ سے آزاد فرما دیجئے، اللہ جہنم کی آگ سے آزاد فرما دیجئے، مہربانی کا معاملہ فرمائیے، جو مرد عورتیں موجود ہیں اللہ سب کے دلوں کی نیک مرادوں کو پورا فرما دیجئے، اے اللہ جو مانگا عطا فرما، جو مانگنا چاہیے تھا نہیں مانگ سکے وہ بھی عطا فرما، اے کریم آقا پوری امت کو اللہ ہدایت عطا فرما، جہاں بھی دین کا کام ہو رہا ہے جس شکل میں بھی ہو رہا ہے اللہ اس کو شرف قبولیت عطا فرما، اللہ ہمارے اس ملک کی حفاظت فرما، اے اللہ یہ ہمیں اتنا عزیز ملک ہے، اللہ ہمیں اس کی آزادی کی قدردانی کی توفیق عطا فرما، اس کو دین کا قلعہ بنا اور ہمیں شریعت و سنت کے مطابق یہاں زندگی گزارنے کی توفیق عطا فرما، جو اس ملک کے دشمن ہیں اللہ ان کو ہدایت عطا فرما، جن کی قسمت میں ہدایت نہیں چن چن کے دفع دور فرما، اے کریم آقا امت مسلمہ جہاں بھی پریشان ہے اللہ سب کی پریشانیوں کو دور فرما، اے کریم آقا مہربانی کا معاملہ فرما، ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔